उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रस्तुत हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामीले आजदेखि एउटा नयाँ गद्य श्रृंखला म हिँडेको बाटो लिएर आएका छौं। उपन्यास विधाको यो कृति सीतादेवी पोखरेल सीताजीले सृजना गर्नुभएको हो। चिर परिचित लेखक कृष्ण धरावासीको आधा बाटोकी एक महत्वपूर्ण पात्र सीताजी दिवंगत हुनुभएको आज 12 दिन पुगेको छ। यो पुस्तक उहाँले धरती छोड्नु करिब एक हप्ता अघि उहाँले शैयाबाटै लोकार्पण गर्नुभएको थियो। सीतादेवी पोखरेल सीताजीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै हामी श्रुति सम्वेकमा म हिँडेको बाटोको वाचन गर्दैछौ। सुनौ पहिलो श्रृंखलाको वाचन अच्युत घिमिरेको आवाजमा।
सासुआमाको निधन भएपछि धरावासीजी साह्रै नै सुर्ताउनु भयो। आमाको शोकबाट मुक्त हुन उहाँलाई धेरै गाह्रो परेको थियो। राति सपनामा पनि उहाँ आमासँगै बोलिरहन थाल्नुभयो। आमा बुबाको निधनमा सन्तानको यति बढी शोक हुन्छ होला भन्ने मैले जानेकी थिइनँ। समय जति बिते पनि आमाको शोकबाट मुक्त भएको नदेखेपछि एक दिन मैले भने, तपाईँ त लेख्ने मान्छे धेरै बुझकी पनि हुनुहुन्छ, तर कति धेरै शोक गर्नुभएको, लेख्नु नि बरु यिनै आमासँगका दुःख सुखका कुरा, मन त हलुका हुन्छ। मेरो कुराले उहाँलाई घत परेछ। त्यसै बेलुकादेखि लेख्न थाल्नुभयो। आफूले सम्झन सक्ने उमेरदेखिका कुराहरू लेख्दै सुनाउँदै गर्न थाल्नुभयो। मलाई पनि दिनदिनै रमाइलो लाग्न थालेको थियो। उहाँको कथा सुन्दै जाँदा उहाँको त्यो आधा बाटो उपन्यासको म सबभन्दा नजिकको श्रोता र सल्लाहकार हुन पाएकी थिएँ। जुन जोसले लेखिरहनु भएको थियो एकाएक उहाँको लेखाइ रोकिएको जस्तो लाग्यो। निकै दिनसम्म नलेखेको देखेपछि एक दिन सोधेँ, किन लेख्न छोडेको, लेख्नु नि कति राम्रो हुँदै थियो। निकैपल्ट कर गरेपछि अप्ठ्यारो मान्दै भन्नुभयो, अब यो कथामा एकजना नायिका आउँछिन्, त्यो नलेखे यो कथाको कुनै अर्थ छैन, लेख्दा तपाईँले पनि के ठान्नुहुने हुने हो, उनको त झन् गृहस्थीमै असर गर्ला। मैले मुसुक हाँसेर भने, तपाईँले भन्न आँटेको कुरा मैले बुझेँ, त्यो कुरा त मलाई बिहे गरेको 20 दिनपछि नै थाहा थियो नि। उहाँले ट्वाल्ल परेर मेरो मुखमा हेरिरहनु भयो। मैले भने, मलाई टिका र आमा दुवैजनाले उति बेलै भन्नुभएको थियो, तर त्यो कुरा मसँग बिहे हुनुभन्दा अघिको हुनाले त्योसँग मेरो कुनै मतलब थिएन पनि, आजसम्म पनि छैन। गम्भीर भएर सोध्नुभयो, त्यसो भए लेखौँ त, तर तपाईँलाई मतलब नभए पनि उनलाई त असर पर्न सक्छ नि। मैले भने, उनको नाम फेरिदिनु नि, कसले चिन्छ र। उज्यालो देखेकी थिएँ मैले उहाँको अनुहार। त्यसपछि फेरि अस्तिकै पाराले खुरुखुरु लेख्न थाल्नुभयो। आधाबाट उपन्यासमा नम्रता एउटी काल्पनिक नामकी वास्तविक पात्र छिन्। उनलाई म राम्ररी चिन्छु र मन पराउँछु। उनको माया पनि लाग्छ। उनी कहिलेकाहीँ हाम्रो घरमा आइजाई पनि गरिरहन्छन्। धरावासीजीको 2064 सालमा कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौँमा सरुवा भएपछि हाम्रो लामो समयदेखिको सँगैको बसाई टुक्रिएको थियो। सानो छोरो विवेकलाई उहाँले सँगै लिएर जानुभयो। ठूलो छोरा दिपलेश दमकमै डेरा लिएर बस्थ्यो। सानी केटी प्रतिमा होस्टेलमै बस्न थाली। अब घरमा आमा बुबा र म मात्र भयौँ। आमा बुबाहरूको आफ्नै संसार थियो। उहाँहरूसँग मेरो त्यति धेरै काम नै पर्दैन थियो। प्रायःजसो एक्लो भएको अनुभूतिले मलाई सताउन लाग्यो। राति पनि निद्रा पर्न छोड्यो। अनेक प्रकारका मनमा तरङ्गहरू खेल्न थाले। घरिघरि काठमाडौँ फोन गर्न थाले। मेरो फोनको गनगनले उहाँलाई पनि दिक्क लागेछ। क्यारे एक दिन भन्नुभयो, एक्लै दिक्क लाग्यो भने लेख्नु नि त, तपाईँले पनि आफ्नै जीवनको कथा, पोहोर परार मलाई आधा बाटो लेखाएको होइन र तपाईँले, अब आफैले लेख्नु आफ्नो कथा, समय पनि बित्छ किताब पनि हुन्छ। उहाँको कुराले झट्ट मलाई पनि हो यो कुरा त भने जस्तो भयो। तर म कहिले केही नलेखेकी मान्छेले के लेख्नु जस्तो भयो। 2-3 दिनसम्म त म त्यत्तिकै अल्मलिएँ। अनि एक दिन उहाँकै पुस्तकमा थाकमा ककसले उपहार दिएका थुप्रै खाली डायरीहरू भेटेँ र तिनैमा लेख्न थालेँ। सुरुमा धेरै गाह्रो भयो। कहाँबाट थाल्नु, कसरी थाल्नु, सम्झनाहरू एकैचोटि ओहिरिएर आउन थाले। अघिको पछि, पछिको अघि, एउटा लेखिन सकी अर्को आइहाल्ने। अनि एक दिन धरावासीजीलाई फोन गरेँ, कसरी लेख्नु, कताबाट थाल्नु। उहाँले भन्नुभयो, मनमा जे जे आउँछ, जहाँ जहाँबाट आउँछ सबै लेख्नु, पछि आफै मिल्दै जान्छ। अनि मैले पनि जतासुकैबाट लेख्न थालेँ। अलि दिनपछि बिस्तारै कुराहरू मिलिमिली पो आउन थाले। आफैलाई अचम्म लाग्यो। छोरी हप्ता हप्तामा छुट्टीमा घर आउँथे, उसलाई सुनाउँथे। कहिले दिप्लेस आउँथ्यो, उसलाई सुनाउँथे। उनीहरू मलाई हौस्याइरहन्थे। अनि लेख्दा लेख्दै एक दिन म पनि धरावासीजी जस्तै अड्किएँ। दुई तिन हप्तासम्म लेखिनँ, तर मलाई किन नलेखेको भनेर सोध्न कोही थिएनन्। अनि एक दिन आफैले धरावासीजीसँग फोन गरेर भने, लेख्दा लेख्दै म पनि रोकेँ, एक महिना भयो केही लेख्न सकेकी छैन। किन, के भयो र? उहाँले सोध्नुभयो। मैले हाँस्दै भने, तपाईँले जस्तै मैले पनि एउटा पात्रको नाम फेर्नुपर्ने भयो कि किताब नै लेख्न छोड्नु पर्यो। फोनमा धेरै बेरसम्म हाँस्नुभयो उहाँ र भन्नुभयो, लौ बल्ल तपाईँको किताब राम्रो हुने भएछ सीताजी, अब मजा आउँछ, फेर्नुहोस् त्यसको नाम र भए जति सबै कुरा लेख्नुहोस्। मलाई थाहा थियो उहाँले यसै भन्नुहुन्छ, त्यही आँटले पनि मैले यो कुरा उहाँलाई भनेकी थिएँ। उहाँको स्वीकृति पाएपछि फेरि लेख्न थालेँ फटाफटी। मैले पनि उसको नाम अमित राखिदिएँ। यो वास्तविक पात्रको काल्पनिक नाम हो। उसँग आज पनि देखभेट हुन्छ, गफगाफ हुन्छ, रमाइलो लाग्छ। जिन्दगीको कथा जसको पनि हुन्छ, लेख्ने हो भने जसको जिन्दगी पनि पुस्तक हुन सक्ने रहेछ। तर आवासीजी जस्तो जीवनसाथी पाउनाले आज मैले यो किताब लेख्न सकेँ। यो किताब उहाँलाई नै समर्पण गर्दछु। सम्झे जति जीवनका कथाहरू यहाँ लेखेकी छु, यो पुस्तक लेख्न प्रेरित गर्ने मेरा आमा बुबा, आमाजु, नन्द, देवर देवरानी, छोराछोरी सबैप्रति आभारी छु। यो पुस्तकभित्र भएका कुरा लेख्दा लेख्दै कसैलाई चित्त दुख्न गएको भए म क्षमा चाहन्छु। अहिले भर्खरै वाचन गरेको अंश म हिँडेको बाटोको भूमिका थियो, सीताजीले कसरी लेखेँ शीर्षकमा दिनुभएको थियो। र सीताजीको मुख्य पुस्तक म हिँडेको बाटोको पहिलो अध्याय सुरु हुन्छ यसरी। आफ्नो काम सिद्ध्याएर बरनामा बसी बाटातिर फर्किएर हावा खाँदै बाटामा हिँड्नेहरूको रमिता हेर्दै आनन्द लिन्थ्यौँ हामी। बाटामा हिँड्नेहरू कसरी हिँड्छन्, के लिएर हिँड्छन्, त्यसले आज साइकलमा के लिएर गयो, सब्जीवालीले सब्जी कति लगी, आदिको हिसाब गर्ने काम बुबाको थियो। छेउमा गएर बस्नु मात्रै पर्थ्यो, सबै नै भन्नुहुन्थ्यो, जति बेला पनि बसिरहेर होला दिक्क लाग्दो हो। मलाई पनि भन्दै गर्नुहुन्थ्यो, होइन तैँले भटमास ल्याइनस्, यसो बसेको बेला कुटुकुटु खान हुन्थ्यो, ल्याउनु पर्थ्यो नि, यस्तो बिमार चाहिँ कसैलाई नलागोस् बाबै, कतै जानै पनि सक्नु छैन, हिँडौँ भन्दा खुट्टा हिँडिँदैनन्, पटक्कै खुट्टा टेकिँदैनन्, मर्न पनि सास जाँदैन रहेछ, बाँच्न पनि गाह्रो भयो। बुबा र आमालाई हेर्थे, महादेव र पार्वतीको जोडी जस्ता देखिन्थे, तर के विषयलाई लिएर हो, केही दिनदेखि गज्याङ गुजुङ गरेको सुन्थे, बेला बेला रोएको जस्तो आवाज आएको पनि सुन्थे, उहाँहरूको कोठाबाट लौरा बजेका हुन् कि भाँडा बटुका बजेका हुन्, निकै ध्यान दिएर सुन्थेँ, तर पत्तै पाउँदिनथे, ठाकठुक परेको हो भन्ने बुझेपछि त झन् छेउमै जान मन लाग्दैनथ्यो। मलाई डर लाग्थ्यो, अरू कसैले सुन्ने पो हो कि भन्ने, अरू कसैले सोधे भने के भन्ने होला भन्ने अप्ठ्यारो लागिरहन्थ्यो। आजसम्म पनि अझै यस्तो छ उहाँहरूको कहिले बित्ला मिलेको खुसीको जिन्दगी। आमाले पाएका दुःखका दिनहरू सम्झन्छु, सोध्छु, आज 70 वर्षको उमेरमा पनि बुबा यस्तो कडा हुनुहुन्छ, हातखुट्टा राम्ररी चल्दैनन्, छिटो हिँड्न सक्नुहुन्न, बल्ल तल्ल दिशा पिसाब गर्न जानुहुन्छ, झन् उमेरमा कस्तो हुनुहुन्थ्यो होला। सबै कुरा अर्काको भरमा चल्छ, तैपनि नरम बोली र मिठास छैन, झगडाले ठुलै रूप लिएला जस्तो भयो। मलाई त बुबाको बानी सबै नै थाहा भएकै हो, तर घरमा नातिनी समेत छ, हजुरबा र हजुरआमाको झगडाको भाषा पनि भिन्न भिन्नै थियो। बुबाको भाषाले आमालाई साह्रै लाज मर्नु जस्तो भएको अनुभव गरे। आफू उभिन सक्नु छैन, थर र कामदै बाङ्गो लौरो उजाउनु भयो आमातिर, तँलाई यही लौराले हिर्काई खुट्टा भाँचिदिन्छु, बसेका ठाउँबाट उठ्न खोज्नुहुन्छ, कामदै त्यहीँ बस्नुहुन्छ, फेरि उठ्न खोज्नुहुन्छ, त्यहीँ लड्न खोज्नुहुन्छ, बल्ल तल्ल भित्ता समाउँदै उठ्नुभयो। रिसले कामदै उठेर, अब म यसले छोएको दिएको पानी पनि खाँदिन, यसले मलाई अति भनी पाकेको दुई तिन गाँस पुग्छ भने दिए मलाई, म खाएर जान्छु, मलाई बससम्म पुर्याइदिए, बसमा चढेपछि त म पुगिहाल्छु, यो बौलाएकी छ, खालि नचाहिँदै नचाहिँदै अनेक थोक भनेर न्यु खोजेकी छ, झगडा गरेकी छ, मुटु नै छेड्ने गरी भन्छे, यसलाई किन पुगेको हो, मलाई लाग्छ योसँग पैसा धेरै छ, त्यसैले यो पैसाले माथि, त्यसकी आमाले कोदाको ढिँडो खुवाएर दुःखले हुर्काएकी, बाबु सानैमा मरिहाले, बाबुको क्रिया गर्दा गर्दै भए जति सबै सकियो, केही थिएन यिनीहरूको, अरूको बनिबुतो गरेर आमाले पालेकी थिइन्, छोराछोरी हुन् चारजना, केही नभएपछि के खानु, तिनीहरूकै मावली र ठुली आमाले हुर्काएका यिनीहरूलाई, यति बेलै तिमीहरूकै अर्की आमा मरिर तिमीहरूकै मावलीहरूले साह्रै नै ढिपी गरे, यसो हेरे बिचरा दुःख हेर्न सकेन, मलाई पनि भर्खरकै घरकी मरेको पीर उता पनि दिइराखेको, त्यो मर्ने पनि अति नै राम्री थिए, बिर्सिन सक्नु कि के गर्नु गइहाली, जिउ चिटिकै परेको हो, राता राता वर्ण कि गोलो अनुहार हिस्सी परेकी थिए, सेता दाँत मिलेका थिए, हाँस्दाखेरि साह्रै राम्रो देखिन्थे, के गर्नु थोरै दिनकी रहेछ, बिहे गरेको 2 वर्ष मात्रै भएको थियो। बुबा अझै भन्नुहुन्थ्यो, त्यसैले यो तेरी आमालाई बिहे गर्नु परेको। यसका न दाजु न भाइ, बाबु पनि धेरै वर्ष अगाडि नै मरिसकेका थिए। यसका मावली दाजु मात्र छन् चम्ला गाई, तिनै माथिका हुन् मावलीहरू। यो साह्रै गरिबकी छोरी, कोदाको खोले खाएर हुर्केकी, अहिले जताततै पैसै पैसा भएर यो माथि, यसका हातमा पैसै पैसा छ। हिजो अस्तिसम्म सबै मैले गरेको थिएँ, उसलाई ठिक्क मात्र दिन्थेँ, अहिले सबै नै उसको हातमा गयो, जग्गा धन सम्पत्ति सबै उसको भयो, अब त म मागी खाने सुकुम्बासी जस्तै भएँ, यो यस्तै गर्छे। बुबाका कुराहरू सुनिन सक्नु थियो, साह्रै घमण्डी थिए उहाँका कुरा। आमाले सारा जीवन उहाँको सेवामा बिताउनु भयो, आफ्ना छुट्टै भन्ने केही साँच्नु भएन। सारा जीवन बितिसक्दा पनि त्यस घरमा आमाको अझै केही रहेनछ, मन अमिलो भएर आयो। कठै आइमाईको जिन्दगी जस्तो पनि लाग्यो। एकोहोर हेरिरहेछु बुबालाई, केही बोल्न सकिनँ। बुबालाई खाना दिएर माथि चढेँ, आमा के गर्दै हुनुहुन्छ भनेर हेर्न। खाना खाइसकेर लुगा लगाउँदै हुनुहुँदो रहेछ, म चुप लागेर उभिएँ। आमा पनि केही बोल्नु भएन, मलाई पनि बोल्न मन लागेन, किन हो कुनी, त्यसै फेरि तल ओर्ले। बुबा खाइसकेर उठ्नुभयो, म खाना खान बसेँ, तर पटक्क खान मन लागेन, त्यसै पेट भरिए जस्तो भएर आयो। उठेँ, भरे दिउँसो भोक लागे भुटेर खानु पर्ला सोच्दै, अब भाँडाकुँडा धोइवरि बडार कुडार बाँकी नै थियो। आमाले बोलाएको जस्तो आवाज आयो, कान थापेर सुने, कान्छी यहाँ आइज कान्छी। म कुदेर गएँ, लुगाफाटा ब्यागमा हालिसक्नु भएको रहेछ। अब म जान्छु, तेरा बाबुलाई राम्रो हेरचाह गर्नु, यो दबाई छ हेरेर खुवाउनु, खाना जान्दैनन्, यो दबाई बिहान खाली पेटमा खुवाउने हो, चिया खानुभन्दा पहिले चियासँग केही खानेकुरा दिनु, दबाई मात्रैले फेरि धेरै खगार्छ, खानेकुरा चाहिँ केही दिनै पर्छ। खान त भन्दै गर्छन् तर दिनुपर्छ, ला यो पैसा दबाई सकियो भने किनेर ल्याउनु, यताउताबाट कसैले पैसा ल्याएर दिनेवाला भएको छ, घर नछोडी बस्नु। तपाईँ कहिले आउने, अब कहाँ जाने, खै कहाँ जान्छु थाहा छैन, तुलसीबारी जान्छु कि कतै मन्दिरतिर जान्छु, मेरो केही निदो छैन, अब कहिले आउँछु कि आउँदिन त्यो पनि थाहा छैन। आमाले बोल्दा बोल्दै मलाई त्यहीँ बसेर कुवा कुवा गरेर ठुलो छोरी रुनु जस्तै भयो, भित्रबाट कतै गाँठो परेर आयो। कठै मेरी आमा, यति झगडा भएर हिँड्नु पर्दा पनि बुबाको त्यत्रो माया छ मनमा, बुबाले त्यति नमिठो गरी भन्दा पनि कुनै गुनासो छैन। मैले भने, आमा बुबा त दाजुकामा जान्छु भन्दै हुनुहुन्छ, टिकट काटिदिए, गाडीमा चढाएर पठाइदिए, त्यति भए पुग्छ, मलाई के छ र, पुगे पुग्छ नपुगे, म धेर भएको बुढो, जहाँ गएर मरे पनि के नै फरक पर्छ र, तेरा बुबा एक्लै कहाँ जान्छन् अरे, जान्छन् घुर्की लगाएको, म जान्दिनँ, फोन गरेर तेरा दाजुलाई बोला, आएर लग्यो भने जान दे, त्यही हो छोरो लगेर पाल्यो भने पालोस्, मलाई पनि ढुक्क हुन्छ, अनि जान्दछन् मैले गरेको र अरूले गरेको, गएछन् भने 2-4 हजार पैसा दिनु तैँले, पछि म आएर दिउँला, ल म हिँडेँ, अब तेरा बाबुलाई राम्रो गर्नु, मिठो मिठो पकाएर खुवाउनु। तल ओर्लेर बुबातिर हेर्दै मलाई देख्न सहनु भएन, अब म एक्लै बस्नु, म चाहिँ हिँडेँ, एक्लै बस्दा राम्रो हुन्छ होला, फराक गरेर बस्नु भन्दै एक हातले लौरो एक हातले लुगा र सरसामानको ब्याग सकि नसकी बोकेर खन्च्याङ खन्च्याङ गर्दै घरबाट निस्केर हिँड्नु भयो। आमालाई देखुन्जेल मैले हेरिरहेँ, धेरै पर पुगुन्जेलसम्म आमाको साडी देखिँदै थियो, हेर्दा हेर्दै कतिखेर देखिने देखिने छोडे, थाहा पाइएन। बुबा सोफामा बसेर ठुलो ठुलो हेरिरहनु भयो। के गर्नु र, म जान्छु भनेको थिएँ, उही निस्केर हिँडी, उसलाई अस्तिदेखि जान मन लागेको थियो, त्यो मलाई थाहा थियो, त्यही भएर गए कि, किन त्यो गए कि मै जान्थेँ नि, मलाई चितवन जान मन लागेको थियो, अलिक दिन बस्थेँ, के कस्तो गर्दा रहेछन् त्यो पनि बुझिन्थ्यो, छोरो त्यही हो, त्यहाँ जाँदा के नै हुन्थ्यो र, राम्रो गर्दा उतै बस्दा भएकै छ, खाना लाउन दबाई पानी गरिदिए पनि भइहाल्यो, हामीलाई त्यहाँभन्दा अरू के चाहियो, उही छ बाटो छोरो, बुझेको उसैले छ, म त अझै पनि उहीँ जाउँ भन्छु, मान्दिनँ तेरी आमा। दाजुसँग कुरा नमिलेपछि 4 वर्ष अघि आमा बुबा चितवनबाट आफ्ना सबै सरसामान लिएर आउनुभएको थियो। आफ्नो आमा बाबु पाल्न कसलाई मन लाग्दैन, 17 वर्षको उमेरमा बिहे गरेर यस घरमा पठाएका थिए, यही घरमा उहाँहरूको सेवा गर्ने मौका जुरेको थियो मलाई, आर्थिक भार केही पनि थिएन, मात्र एउटै छानामुनि थियौँ, यस उमेरमा उहाँहरूको जोडी कहिले ढुकुरको जस्तो मिलेको, कहिले झगडालु गृहस्थको जस्तो हुन्थ्यो। सानामा साह्रै रोगी थिएँ भन्नुहुन्थ्यो आमा, त्यसैले होला सँगै पढ्ने साथीको नाम पनि बिर्सेँ जस्तो लाग्छ। पहिलो सम्झना भनेकै घरकै हजुरआमासँग गाईबस्तु हेर्दै शिला धान खोजेको याद आउँछ, हजुरआमा मलाई पनि धान खोज्नुपर्छ, मिठाई खाने पैसा हुन्छ भन्दै फकाउनुहुन्थ्यो। हजुरआमा कहिलेकाहीँ मात्र हाम्रो घरमा आउनुहुन्थ्यो, पाहुना जस्तो भएर, धेरैजसो अरूतिरै बस्नुहुन्थ्यो। हाम्री हजुरआमा काली हिस्सी परेकी, दाँत बाहिर निस्केका, बुलाकी लगाएकी, कपाल टुप्पैमै बाँट्ने र पैसाको माला लगाउनुहुन्थ्यो। सायद त्यही पैसाको मालाले हो कि अहिले लाग्छ मलाई हजुरआमा साह्रै मनपर्नुहुन्थ्यो। मावलकी हजुरआमा चाहिँ गोरी हुनुहुन्थ्यो, उहाँ हाम्रोमा आउँदा बयर लिएर आउनुहुन्थ्यो, एकैराकेटी हो मैले बयर ल्याएकी छु, आओ खान, हामी हजुरआमाले ल्याएको बयर रमाउँदै खान्थ्यौँ। 2024 साल वैशाख 4 गते जन्मेकी रहेछु म, झापा बुधबारे वडा नम्बर 6 होक्से मेरो जन्मथलो, टिकाराम र धनमाया पोखरेलकी कान्छी छोरी भएर जन्मेकी रहेछु। मभन्दा माथि 3 दिदी र 1 दाजु, म मुनि एउटा भाइ, बुधबारी बजारबाट पश्चिम आधा घण्टा जति हिँडेपछि एउटा बाक्लो बस्ती छ। इलाम जिल्लाको दक्षिण पहाडको फेदीमा रहेको रमाइलो गाउँ, बाक्ला घरहरू र रुखहरू भएको त्यस ठाउँको जमिन पनि मैलो छ। मधेसको उत्तरी भागमा पहाडको फेदीमा हुनाले शीतल छ, गाउँ स्वस्थ र हराभरा। एक दिन एकजना अपरिचित मान्छे आएर आमालाई तपाईँको आमा बित्नु भयो भन्यो। आमा म र भाइ मात्रै थियौँ घरमा। आमा भाइलाई लिएर लिस्नाको टुप्पामा बस्नुभएको थियो। भाइ दुध खाइरहेको थियो। खबर सुन्ने बित्तिकै अब हाम्रो कोही छैन भन्दै आमा रुन थाल्नुभयो। मावलकी हजुरआमाको मृत्यु हुँदा म सायद यस्तै 4 वर्षकी थिएँ होला, तर उहाँको मृत्युको दृश्य मलाई झल्झली छ। मलाई सम्झना छ त्यस बेलादेखिको। दाजु दिदीसँग म खुबै मिल्थेँ, त्यसमा पनि माली दिदीसँग त झनै मिल्थेँ। गाईबस्तु धेरै थिए, सधैँ चराउन लानुपर्ने, माथि माथि पहाडकै फेदमा जस्तो पुर्याउँथ्यौँ। पारिपट्टि जङ्गलबारी, खुल्ला खेत, कतै कतै सिमलीका रुख, बीचमा बिरिङ खोला, खेल्नलाई साह्रै राम्रो ठाउँ थियो त्यो। गाईबस्तु चलिरहन्थे, हामी पनि खेलिरहन्थ्यौँ। धेरैजसो चाहिँ बेहुला बेहुली नै खेल्थ्यौँ। त्यसमा पनि दिदी बेहुली एउटा केटो बेहुलो भएर साह्रै रमाइलो हुन्थ्यो। बुबा कडा मिजाजको हुनुहुन्थ्यो। बुबाको छेउ जान त परै जाओस्, अनुहार हेर्न पनि सकिँदैन थियो। त्यसैले होला दिदीहरूले पनि धेरै पढ्न सक्नु भएन। दिदी तपाईँले कति पढ्नुभयो? मैले ठुली दिदीलाई सोधेँ एक दिन। के पढेको भन्नु र? 3-4 पढेको, पढ्न दिए पो, थोरै काम गर्नु पर्दैन, अनि के नै पढियो र? अब तै छस् राम्रोसँग पढ्नु, म प्रति उहाँको सहानुभूति। तिनवटै दिदीहरूले पढ्न नपाएकोमा मलाई साह्रै नमिठो लाग्थ्यो। पढ्न नपुग्ने पनि होइन, पढ्ने कुरामा किन ठगेको होला भन्ने लागिरह्यो। त्यसैले होला मलाई दिदीहरूले असाध्यै माया गर्नुहुन्थ्यो। बहिनीलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो। सबैकी कान्छी बहिनी थिएँ म, मलाई भने पढ्न पाउने भए भनेर खुसी लागिरहेको थियो। अब यसको नाम लेखाउनुपर्छ, दिदीहरूले भन्नुहुन्थ्यो। यो त पढिहाल्छे, भाइलाई चाहिँ पढाउनुपर्छ, यो चाहिँ भाइको साथी जान्छे, भाइ सोझो छ, कसैले कुर्छन् हप्काउँछन् यो भाइ हेर्न जान्छे, आमा भन्नुहुन्थ्यो। भाइको न्यूले भए पनि म स्कुल जान थालेँ। मतवाली गाउँले घेरिएको हाम्रो घर थियो, खेतबारी प्रशस्त थियो, खाने लाउने कुनै कुराको दुःख थिएन। गाउँमा धनी र मानिएका मान्छे हुनुहुन्थ्यो बुबा। मलाई खेल्न असाध्यै मन लाग्थ्यो। मेरा मिल्ने बालसखी महिना नैना सुगा थिए। सुगा चाहिँ अलि ठुली भएपछि मरी, महिना र नैना चाहिँ छन्। म त्यति पातली थिइनँ, छोटी तर मोटी थिएँ रे, जे लगाए पनि सुहाउने भन्नुहुन्थ्यो आमा। एक साँझ घरमा सबैजना बसेर खाना खाइरहेका थियौँ। अचानक खाना खाइरहेको बेलामा दाजुलाई बुबाले हिर्काउनु भयो। दाजु खाना खाँदै गरेको खाना छोडेर हिँड्नुभयो। त्यसपछि दिदी पनि पछि पछि जानुभयो। हामी पनि सबै उठ्यौँ। आमा पनि रुँदै कता लाग्नुभयो, हाहाकार भयो। बुबा कराइरहनु भएको थियो ठुलो ठुलो स्वरमा। दाजु कता जानुभयो, दिदी चाहिँ बल्ल 10-11 बजे रातितिर आउनुभयो। त्यही दिनदेखि घरमा दाई आउनु नै भएन, आउने नहुने, बुबाले कुटिहाल्ने, कसैले केही भन्दा नहुने, आमालाई पनि त्यसै गर्ने, दिदीलाई पनि। हामी सबै बुबाका लागि शत्रु जस्तै भयौँ। बुबाले किन त्यसो गरेको मैले बुझ्न सकेकी थिइनँ। एक दिन अचानक घरकी हजुरआमा पनि खसेको खबर आयो। बुबा जोत्दै हुनुहुन्थ्यो, गोरु खोलेर आउनुभयो। बुबा हिँड्नुभयो, फुपूकोमा जानुभएको रहेछ। गौरा दह फुपूकै घरमा खस्नुभएछ। बेलुका त बुबा र ठुलो बुबा घरैमा आउनुभयो। सेतो लुगा लगाएर भात पकाउनुहुन्थ्यो बाँसघारीमा गएर। कति राम्रो पारेको भात पकाउने ठाउँ जस्तो लाग्थ्यो। फेरि के भएर हो अचानक घरमा झगडा सुरु भयो? के का लागि झगडा हुन्थ्यो थाहा नै हुँदैन थियो। रिसले मानिसले आफ्नो मान्छेसँग सम्बन्ध विच्छेद पनि गराउँछ। यसको सबभन्दा असर नानीहरूमा पर्छ भन्ने उहाँहरूमा कहिले परेन छ होला। नानीहरू सानै छन् भन्ने मात्र रह्यो, हामीहरूमा भने त्यस झगडा र रडाकोको असर पर्दै थियो लाग्छ त्यस्तै। हाम्रो जाने ठाउँ कहीँ थिएन। हजुरआमा पनि बितिसकेपछि मावल सकियो। आमाहरू 4 जना, जेठी ठुली आमा पहिले नै बित्नु भएको थियो, माइली ठुली आमा इलाममा बस्नुहुन्थ्यो, सानीमा गौरादामा हुनुहुन्थ्यो, सानीमा आइरहनुहुन्थ्यो जानै नपर्ने। दसैँमा घरमा टिका लगाएर नयाँ लुगा लगाएको, पिङ खेल्यो, साथीभाइ रमाइलो गर्यो, साह्रै रमाइलो हुन्थ्यो दसैँ। दसैँ सधैँ आइरहे पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो। नयाँ लुगा लगाउन पाइने, केरा चिउरा जहाँ गए पनि खान पाइने, वल्लो घर पल्लो घर जहाँ पनि। एकपटक बुबाले टिका लगाउन 3 जना दिदीहरूलाई ठुलो बुबाकोमा जानु, कान्छी चाहिँ नजानु, सानी छ खोलो रहेछ भने बगाउँछ भन्नुभयो। म रुँदै पछि लागेँ। म पनि त मेरा दसैँका नयाँ लुगा लगाएर दाजु दिदी बढी आमा बुबालाई देखाउने थिएँ भन्दै रुँदै पछि लागेँ। मैले भोलि साथीहरूसँग भन्नु छ पैसा जम्मा भएको कुरा। मनमा अनेक कुराहरू खेल्दै दिदीसँग गयौँ। बिचमा खोला तर्नु पर्थ्यो, खोलो निकै आएको रहेछ। अब के गर्नु, फर्क्यौँ भने भोलि त आउने दिनुहुन्न, पसौँ भने खोलाले बगाउँछ कि भन्ने डर। जे होला सबै हात समातेर जाउँ, कसैले हात नछोड्नु हात छोड्यो भने बगाउँछ खोलाले। हामी 4 जना खोलामा पस्यौँ। बिचमा पुगेपछि बगायो खोलाले, निकै तल पुऱ्यायो। दसैँको बेला थियो, मानिसहरूको ओहोरदोहोर, खोला निकै ठुलो रहेछ। ऊ आफ्नो गतिमा बगिरहेको थियो, आफ्नो बेग लिएर। कहाँ पुग्ने हो सीमा थिएन। रुख पनि बगाएर ल्याएको देखिन्थ्यो, घरका खामा जस्ता पनि देखिन्थ्यो। सुसाइरहेको थियो स्वाँ गरेर, आवाज निकै ठुलो थियो, पानी र तमिलो र लेदो थियो पानी।
कार्यक्रम श्रुति सम्वेगमा हामी अहिले सीताजीको उपन्यास महिडेको बाटोको वाचन सुनिरहेका छौ। केही बेरपछि यसैको बाँकी अंश लिएर आउने नै छौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, सिन्धुलीको रेडियो सहारा, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, वीरगंजको नारायणी एफएम, हेटौडा एफएम, चितवनको रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज सीताजीको उपन्यास म हिँडेको बाटो सुनिरहेका छौ। अब सुनौ यसै उपन्यासको बाँकी अंश।
परबाट एकजना अपरिचित मान्छे आएर हामीलाई यस्तो देख्दा देख्दै किन पस्नु पर्यो, तिमीहरूलाई थाहा छैन खोलाले बगाउँछ भन्ने कराउँदै निकाल्न लाग्नुभयो। हामी पनि आत्तिसकेका रहेछौँ। धन्यवादका शब्द थिएनन् हामीसँग। दाई तपाईँले धन्न हामीलाई बचाउनु भयो। आज दिदी कामदै हुनुहुन्थ्यो। खोलो हेरेर पस्नु पर्दैन, यस्ता खोलामा पस्ने हो, घर कहाँ हो अनि कता हिँडेका, दिदीहरू बोल्नु नै भएन। खोला त हेरेको तर हामीलाई नै बगायो। बडीबाकोमा टिका लगाउन हिँडेको, उहाँ फुपू हजुरआमा पनि हुनुहुन्छ, दाजुहरू हुनुहुन्छ अनि हाम्रो पैसा धेरै हुन्छ। मैले नै सर र भने, ती अपरिचित हामीबाट विदा भए हाँस्दै। ससाना खोलाहरू अरू पनि धेरै थिए, आउन त आइयो, अरू पनि खोला छन्, अब यस्तै हो भने कसरी चर्नु भन्दै गफ गर्दै हामी लाग्यौँ। केही पर पुगेपछि जङ्गल आयो, बाँदर ओलोरुख पलोरुख गर्दै हामीतिर हेर्दै कुद्थ्यो। हामी पनि हेर्दै आफ्नो बाटो लाग्यौँ। बाटामा टिका लगाउन जाने मानिसको ओहोर दोहोर थियो। निकै खुसी भएर निधारमा राता टिका, नयाँ रङ्गी चङ्गी हो, हरिया निला राता पहेँला किसिम किसिमका लुगामा सजिएर मान्छे रमाउँदै ठाउँ ठाउँमा लिङ्गे पिङ रोटे पिङ र रमाइ रमाइ खेल्दै थिए। हामी सबैले पनि पालै पालो पिङ खेल्यौँ। एउटा मात्र खोला थियो तर्नुपर्ने बाँकी। दिदीहरू खोला तर्नुपर्छ भन्ने पीरमा हुनुहुन्थ्यो, तर त्यसले मलाई भने कतै छोएको थिएन। खोला सजिलै तरियो, गाउँ बाक्लो थियो, पिङहरू थुप्रै थिए। पिङ खेल्दै हामी अघि बढ्यौँ। ठुलो बुबाको घरको छेउमा ठुलो बेलको रुख रहेछ। हामी ठुलो बुबाकोमा पुग्यौँ। हामीलाई देखेर ठुलो बुबा छक्क पर्नुभयो। रातभरि पानी परेको थियो, बाढी आएको थिएन। तिमीहरू कसरी आयो, कसो लगेनछ, किन लानु, ऊ तल बेलको रुख जति पुऱ्यायो, मैले भनिहालेँ। अनि के नि, को हो नि, एकजना दाइले समाएर तारिदिनु भयो, कसो लगेनछ, लगेको त हो नि तर देखेर पो। सबै कुरा मैले नलुकाई भनेकोमा पछि दिदीहरूले मलाई हकार्दै अबदेखि सँगै कहीँ पनि नलाने भनेर डर देखाउनु भयो। भोलिपल्ट बिहान हामी खाना खाएर घरतर्फ लाग्यौँ। दाजुहरू आउनुभयो पुर्याउन। वल्लो गाउँ पल्लो गाउँ गर्दै फेरि पिङ खेल्दै रमाइलो गर्दै वन जङ्गल चाहर्दै बाँदर र ढेँडो उफ्रेको हेर्दै उही खोलामा आइपुग्यौँ जो हिजो हामीलाई बगाएर जिस्काउँदै सुसेली मार्दै स्वागत गरेर पर्खी बसिरहेको थियो। एक एक गरेर तारिँदै वारी आयौँ। काँस र सिसौले हामीलाई सोधिरहे चाहिँ लाग्थ्यो, यसो छोयो भने हामी पनि सँगै जाने भने चाहिँ गर्थे। काँसको फूल हिमालका चुचुराहरूबाट सेतै हिउँ झरे झैँ हाम्रो कपालभरि झर्थे, मानौ मही खाइरहेछन् गालातिर पनि। ती सबै फुलेका काँसहरूले तपाईँहरू कहाँ जानुभएको भनेर पटक पटक प्रश्न गरिरहे जस्तो लाग्थ्यो। तिनै नागबेलीबाट हुँदै हामी घरमा आयौँ। घरमा दसैँको भिडभाड बढेको थियो। बेलुका राम्रै गरी सुतेको, बिहान उठ्दा घरमा आमा हुनु नथ्यो, उराट जस्तो के नभएको, दिउँसै किन अँध्यारो यस्तो, आमा आज खोइ, शरीर त्यसै फुलिएर आयो, नराम्रो गरी रुँदै रुँदै हिँड्नु कि कराउँदै हिँड्नु, के गर्नु, वल्लो घर पल्लो घर पनि नजानु, कोहीसँग नबोल्नु जस्तो भयो। म त्यस्तै 6-7 वर्ष कि जस्तो थिएँ होला। बाहिर म सानो स्कुल पढ्थ्यौँ, 10-15 मिनट हिँडेर स्कुल पुग्नु पर्थ्यो। खाना खाएर बाहिर म पढ्न गयौँ, पढ्न पनि मन लागेन। सरले सोध्नुभयो, आज तँलाई के भयो, मैले टाउको मात्र हल्लाएर उत्तर दिएँ, केही बोलिनँ। मनमा अनेक किसिमका कुराहरू आए, तर्क वितर्क। दिदी दाजु भने सधैँ नै आफ्ना काममा व्यस्त देखिन्थे, मलाई मात्र किन यस्तो उखरमौलो भएको होला जस्तो लागिरहन्थ्यो। पछि थाहा पाउँदा बुबा अर्की आमाको चाहरीमा लाग्नु भएको रहेछ। बुबा प्रायः आमालाई कुटिरहनुहुन्थ्यो। बुबाको कुटाइले आमा केही दिनदेखि दिनभरि पनि सुतिरहनु भएको थियो। त्यो राति नै पुलिसले आमालाई समातेर लगेछ, बुबालाई पनि सँगै। बिहान उठेँ, कोही छैन। त्यस दिन म त्यत्तिकै भयो। भोलिपल्ट बिहान बजारमा दुध लिएर दिदी जान तयार हुनुभयो। मैले जिद्दी गरेँ, म जान्छु भन्दै। दुध लिएर म हिँडेँ बाटामा रुँदै रुँदै। एक्लै थिएँ, दुध दिने ठाउँमा दुध दिएर आएँ। एउटा अफिस जस्तो लाग्ने हेर्दा राम्रो चटक्क परेको। त्यहीँ गएर वरिपरि घुम्दै रुँदै गरेँ। जति रोए पनि कसैले सुनेनन्, न आमाले न त्यहाँका पुलिसले। बाटाबाट एउटा मान्छे आएर, किन रोएकी नानी, तिमीलाई के भयो भनेर सोधे। यहाँ हाम्रो आमालाई हिजो राति ल्याएको छ पुलिसले। फेरि सम्झेँ, यो त स्कुलको अफिस पो रहेछ, चौकी त बजारमा छ। सोच्दै म बाटो लागेँ। मैले न आमालाई भेटेँ न पुलिसलाई। मनमा अनेक कुराहरू सम्झँदै रुँदै घर आएँ। घरमा आएर माल दिदीलाई सोधेँ। दिदीले भने आमाले पेटको नानी मारेको भनेर बुबाले पुलिसकोमा उजुरहाल्नु भएको छ अरे। मैले केही कुरा बुझिनँ र फेरि पनि सोधिनँ। आज सोध्छु, नारी पुरुषहरूको लागि प्रयोग गर्ने साधन मात्र हो भन्ने बुझेको छ संसारले। प्रयोग गरिन्जेल, आफ्नो स्वार्थ सिद्ध भइन्जेल प्रयोग गर्यो भने त्यसलाई तिरस्कार गर्यो। बजारमा पाइने सस्तो युज एन्ड थ्रो पद्धति, सारा दुःख कष्ट पार गर्दै सबै कुरा बिर्सिएर थर गोत्रसहित सारेर मण्डपमा तीन फन्को मारेर अग्निवायु सबै साक्षी राखेर कसम खाई खाई आफ्नो मानेको मान्छे इष्टमित्र सबै साक्षी छन्, त्यस्तो मान्छेले आज यस्तो गर्छ भन्ने के थाहा थियो होला र आमालाई? कोही बोलिदिने गरिदिने थिएनन् माओवादीहरू पनि। आफ्नै लोग्ने शत्रु भएपछि अरूले मद्दत गरेनन् भनेर पनि कसलाई भन्नु र? आमा एक्लैले लड्नुभयो, हक र अधिकारको कुरा आफैले गर्नुभयो। म सबै गाउँले एक भए आमाकै पट्टि। वास्तवमा रावणकी स्वास्नीले पनि सीतालाई म तिम्रो साथमा छु भनेकै थिइन्ने। रामले हनुमान र बानरहरूको साथ लिएर रावणलाई हराएर युद्ध जितेर ल्याए, तर पनि उनलाई विश्वास भएन आफ्नी श्रीमतीप्रति। सीतालाई अग्नि परीक्षा नगरी उनलाई स्वीकार्य भएन, तर पनि उनले एक्लै साहस लिएर अग्निमा बसिन्। सतीत्व गुमेन, राम छक्क परे, आफ्नी स्वास्नीलाई दुनियाँमा चमत्कारी बनाए। आखिरीमा जति नै जेल नेल लगाएर जहाँ जहाँ घुमाए पनि हामी सबै आमाको पक्षमा थियौँ। आखिरीमा जति नै जेल नेल लगाए पनि आमा फर्कनुभयो। निकै दिनपछि एक दिन बिहान घरमा आमा आइपुग्नुभयो। हामी रमायौँ, तर आमा भने कहिलेदेखि खान नपाएको, सुत्न नपाएको र पीरले छटपटाइरहनु भएको थियो। हाम्रो सुर्ता भएको भकाएको पेट र अनिदो अनुहार उहाँ अर्कै जस्तो देखिरहनु भएको थियो, दुब्लाउनु भएको थियो। बिहानै हिँड्नुभएका बुबा राति आउनुभयो। हामी भने डरले थर्र काम्न थाल्यौँ। दिदीले नभन्नु है भन्नुभएको थियो, कोही बोलेनौ, चुपचाप भयौँ। भोलि बिहान देख्नुभयो, तिहारको गोरु पूजाको दिन थियो। बुबाले गोरु कुटेको झैँ गरेर कुट्नुभयो आमालाई, अति नै भयो। एक किसिमले मारे झैँ गरेर छोड्नुभयो, हामीलाई त मरे झैँ लाग्यो। के दसैँ के तिहार, स्वास्नी कुटेर छोराछोरी सबैको दिमाग आतंकले भर्नुभएको थियो। कान्छी आमाको खोजीको दौरानमा पौतारेर हिँडिरहने, कहिले पनि घरमा नबस्ने बुबा। के भएर हो, बिस्तारै फेरि घरको वातावरण राम्रो हुँदै गयो। दाजु स्कुल जानुहुन्थ्यो, म पनि स्कुल जान्थेँ। हामी अलग अलग स्कुल जान्थ्यौँ। मेरो स्कुल अर्कै भए पनि नजिकै थियो, आवत जावत भइरहेर होला। दाजुका सबै साथीहरू प्रायः म चिन्थेँ। म कक्षा एकमा हो कि दुईमा पढ्थेँ, विद्यार्थी जीवन हो, साथी हुनु त ठुलो कुरा थिएन। परिस्थितिले वा परिवेशले हो, मलाई भने सबै साथी नै साथी लाग्ने। दाजुको स्कुल गयो, नौ दससम्मका दिदीहरू पनि साथी नै जस्तो, आफ्नै हुन् कि जस्तो, आफ्नै गाउँका सबै नै साथीकै चाहिँ सहज व्यवहार गर्ने, कहिले बजार घुम्न जाउँ भन्ने, कहिले के किनेर खुवाउने। आफ्नो स्कुलमा पनि छ सातका या सबै ठुला पनि आफ्नै सरह बोलचाल हिँडुल गर्ने। स्कुल आफ्नो आफ्नो भए पनि नजिकै थिए, त्यसैले होला। म सानै भए पनि साथी भने धेरै थिए, कक्षा एकदेखि सातसम्मका थिए। हामी सब एक भएर हिँड्थ्यौँ। कक्षा सातका दाजु वा दिदीको नाम छाया घिमिरे, डम्बर कुमारी थपलिया, दुर्गा कार्की, टिका राणा, योगमाया सुवेदी आदि इत्यादि। सधैँ हामी एक प्रकारको एउटै माला हुन्थ्यौँ। केही कार्यक्रम हुन आँट्दा पनि मलाई बोलाइहाल्नुहुन्थ्यो। खेलकुद, कबड्डी, रिले दौड, नाचमा त म सधैँ नै हुन्थेँ। नृत्य सिकाउन भनेर तिनवटी केटीलाई झिकाएका पनि थियौँ। सारे गम पद निशा भन्दै सङ्गीत सिकाउन आएकाहरू हाम्रो चालचलन र भिडभाड देखेर आफै छक्क पर्थे। स्कुल सानो भए पनि सबैको माया पाएर चलेको थियो। गाउँ बाक्लो थियो, धेरै टाढा टाढादेखि आउँथे विद्यार्थीहरू स्कुलमा। गाउँको बिचमा पर्थ्यो स्कुल, 2007 सालदेखि चलेको भन्नुहुन्थ्यो बुबा। 7 सालमा 5 जना विद्यार्थीबाट सुरु गरिएको अरे। 7 सालमा प्रेम ढकाल सरले पढाउनु भएको अरे भन्दा हामीलाई दन्ते कथा जस्तै लाग्थ्यो। अहिले पनि सरले पढाइरहनु भएको थियो, हामी छक्क पर्थ्यौँ। होचो होचो मोटो मोटो भुँडी निकै ठुलो भएको, सरल स्वभाव भएको, जतिखेर पनि हाँसिरहने, रिसाएको थाहा नै नपाइने, केटाकेटीसँग धेरै मिल्ने, कतिखेर त थाहा नै नपाए आएर खेल्न थालिहाल्ने। कक्षामा पढाइ भइराखेको थियो। घन्टी बज्यो, छुट्टीको संकेत थियो त्यो। घन्टीले सबै मुखामुख गर्यो। सरले किताब बन्द गर्दै अब यो अरू भोलि पढ्ने, अहिलेलाई यति नै, भोलि आज पढाएको जति पढेर आउनु भन्दै बाहिर निस्कनु भयो। हामी पनि सँगसँगै बाहिर निस्क्यौँ, आफ्नो घरतिर लाग्यौँ। स्कुलको चौरबाट निकै ओह्रालो आइसकेपछि एउटी दिदीले एउटा कागजमा चिठी जस्तो ल्याएर यो लगेर दाजुलाई दिनु है भन्दै दिनुभयो। म आज्ञाकारी जस्तै टाउको हल्लाएँ। चुपचाप लगेर मैले केही नभनी पुग्ने बित्तिकै दिएँ, कसैलाई नदेखाई। फेरि भोलिपल्ट पनि स्कुल लाग्यो। सबै पढाइ लेखाइ खेलाइ हिजोको जस्तै रमाइलो भयो। स्कुल छुट्टी भयो, फेरि त्यहीँ दिदी आएर एउटा चिठी दिँदै यो चिठी पनि दिनु अनि मलाई भेट्नु अरे भनेर लग्नु है सीता भन्दै दिनुभयो। मलाई कौतूहल लाग्यो। हामीहरू धेरै थियौँ, एउटा उपाय निकाल्यौँ। यो चिठीमा के चाहिँ लेखेको रहेछ पढ्दै जाउँ भनेर चिठी खोलेर पढ्दै हिँड्यौँ। के लेखेको थियो याद छैन, तर पढ्न चाहिँ ठुलो ठुलो स्वरमा पढ्दै गयौँ। लामो बाटो हुँदै सबैले शून्य स्वरमा ठुलो ठुलो आवाज पार्दै हामीलाई देखेर सबै हेर्थे। पढ्दै पढ्दै घरमा आइपुग्यौँ। आउँदा सबैजना घरमा नै हुनुहुन्थ्यो। चिठी दिएँ सबैले देख्ने गरी। के हो त्यो, आमा बोल्नु भएन, बुबाले सोध्नुभयो। मैले चिठी दुर्गा दिदीले पठाएको दाजुलाई दिनु है भन्दै दिनुभएको मैले नजाने जस्तो गरी सबै भनिदिएँ। दाजु जुरुक्क उठेर कता लाग्नुभयो। त्यो चिठी देखेपछि आमा बुबाको खासखुस कुरा चल्न थाल्यो। अब चाहिँ कहीँ कतै केटीको त खोजी गर्नु पर्यो नि, त्यो केटी को हो को हो भन्दै केटीको खोजीमा चार्न थाल्नुभयो। बिचरा दाजुको के गल्ती थियो र, उसले पठाइ त के गर्नु, दाजुले मन परे त पठाइदिए, तर यता साँच्चै नै केटी खोजी नै गइसक्नु भएछ बुबाले। बिचरा दाजुलाई बिहे गर्न मनै थिएन, पढ्दै गरेको लाज पनि भयो होला। म बिहे गर्दिनँ भन्न थाल्नुभयो। केटी खोजिकन ठिक्क छ, दाजुलाई भने फकाउन कहिरहनु भयो। केटीतिर भने दिदीबहिनीको एकै लगन बिहे गर्ने अरे भन्दै हल्ला आयो। हाम्रो संस्कार र परम्परा अनुसार जेठो छोराको बिहे धुमधामसँग गर्ने कुरा भयो। केटीको बिहे घर निकै हुने खाले छन् रे, राम्रोसँग जाने कुरा भयो। गाडा गोरुमा त म जान्न, बरु गर्दिनँ, मैले बिहे गर्छु पनि भनेको होइन भन्न थाल्नुभयो दाजु। म बिहे नै गर्दिनँ भन्नुभयो। फकाउन दाजुकै साथी लगाउन कहिरान, केमा जान्छ त्यहीमा लग्ने भन्नु थाल्नु पर्यो। गाडीमा पनि धेरै नजिक छ, घोडामा जाने त कुरै नगरौँ। मैले बिहे गर्ने हो भने हात्तीमा जाने, अब बुबा आमालाई पर्यो फसाद, हात्ती कहाँबाट ल्याउने। दाजुकै साथीहरूलाई हात्ती खोज्ने जिम्मा लगाउनु भयो। बिहेका सामान जुटाउन, खानापिनाको बन्दोबस्त मिलाउन, छरछिमेकलाई निम्ता गर्नदेखि लिएर लुगाफाटो गरगहना बनाउन, सिलाउन, सबै एकैचोटि एकै समयमा जुटाउनु पर्ने भयो। उता भने अर्को बेहुलाले त गाडी लिएर आउने भन्ने हल्ला बेला बेला आउँथ्यो। दुइटैको लगन एकै दिन गर्न सक्ने कति धेरै धनी जस्तो लाग्थ्यो। बेहुलीको घर बाटैमा पर्ने हुनाले बजार जाँदा आउँदा हेर्दै हेर्दै जान पाइन्थ्यो। बिहेको चहल पहल निकै बढेको देखिन्थ्यो। मान्छेहरूको भिडभाड चहल पहल धेरै थियो। कोही जग्गा बनाउने काममा, कोही गेट बनाउने काममा व्यस्त। हामीलाई भाउजू भित्राउने कोठो भन्दै सिँगार्न धमाधम थियो। आमा दिदीलाई बेहुलीको लुगा मिलाउँदै सुटकेसमा राख्न भ्याइ नभ्याइ थियो। फुपू र सानीमालाई गिजाउनेले त्यतिकै पालो गरी गरी गिजाउँथे। बुबा भने सबैतिर भ्याउनु पर्ने, कोहीसँग बोल्ने फुर्सद नै थिएन। जन्ती र दहीको ठेके लिएर हिँड्ने भत्खरू सबैलाई टिका लगाएर आमाले विदा गर्नुभयो। बेहुलालाई दही खुवाउनु बिर्सेछु भन्दै बाटैमा दहीको गिलास बोकेर दही खुवाउनु भयो। बेहुलो हात्तीमाथि चढेर बेहुली लिन हिँडे। हात्तीमाथि त भाग्यमानले मात्र चढ्न पाइन्छ भनेको सुनेको थिएँ। हात्तीमाथि चढ्दा कत्रो मान्छे हुने, यस्तो त कसैकामा पनि हुँदैन। हाम्रोमा त कत्रो हात्ती, म अब सबै साथीहरूलाई सुनाउन पाउने भएँ। कसैका घरमा हात्ती नै आउँदैन, हात्ती त तिनीहरूले देख्न नै पाएका छैनन्। कत्रो कत्रो कान, दाह्रा, त्यसको सुँड, त्यसले त केराको बोट जम्मै खाँदो रहेछ। हात्तीले पापी मान्छेलाई च्यातेर मार्छ अरे, त्यसको टाङमुनि छिर्ने मान्छे त धर्मी हुन्छ भन्दै यी सब कुरा म मेरा साथीलाई भन्छु भन्दै केही अलि परसम्म हिँड्दै गएँ। मलाई त हात्तीमा चढाउने कुरै पो छैन। मेरा साथीहरूको अगाडि सान नै घट्ने भयो, आफू मात्र चढेर जाने अरे, म पनि चढौँ नाइ नाइ के भन्दै घुर्की लगाएर बाटामा नै बसेँ। माउतेले हात्ती रोकाएर मलाई लिन आए। म भने खुसी हुँदै आँसु पुस्दै गएँ। अब कसरी चढ्ने होला, म माथि हेरेर छक्क परेँ। एकछिनमा उसले आफ्नै सुनले समातेर माथि चढाइदियो। झन्डै मरेँ डरले। हामी सानसँग बेहुलाको अगाडि बसेर लरक लरक गर्दै पुग्यौँ बेहुलीको घर। अर्को थरी जन्ती पनि आइपुगेका रहेछन्। हामी पनि पुग्यौँ। दुईटा बिहे धुमधामसँग भयो। जुहारी खेल्नेको खुब जुहारी आनाहान थियो। जुहारी हारेर भाग्ने पनि थिए। एकातर्फ बुढापाकाहरू थिए भने अर्कोतर्फ युवाहरू। नाच्ने र गाउनेहरू भने त्यत्तिकै तछाड र मछाड गर्दै देखिन्थे। हामी भने घर पनि फर्किनुपर्ने भएकोले एकछिन नाचगान गरेर फर्कियायौँ। बाटामा बाँसघारी धेरै र घर पातलो भएकोले फर्किआउने पाँच सातजना बाँसघारीको डरले ठुलो ठुलो स्वरमा गीत गाउँदै बाटामा हल्ला र खल्ला गर्दै घरमा आइपुग्यौँ। घरमा पनि रत्यौली खेल्ने र लाटो नाच्ने त्यति नै रमाइलो रहेछ। आमा, सानीमा, फुपू दिदी, गाउँघरका कान्छी दिदी, ठुली दिदी सबै नै रत्यौली खेल्न र सङ्गीनी नाच नाच्नमा व्यस्त देखिन्थे। बजार निकै बाक्लो र ठुलो थियो। भिडभाड पनि उत्तिकै थियो। मान्छेहरू निकै व्यस्त देखिन्थे। कोही रोटी पकाउने त कोही प्याज पकौडी पापड़ सबै नै धमाधमसँग किनबेल गरिरहेका देखिन्थे। होटलमा पनि मान्छेहरूको त्यत्तिकै भिड थियो। खाना आउने र खाएर जाने पैसा लिने गल्लामा बस्नेको पैसा पनि लिन सक्नु थियो। साउजी लिनु त मेरो 20 रुपियाँ काट्नुहोस् भन्दै 50 नोट दिनुहुन्छ। अरे हो एकछिन पर्खिनुहोस् कति हतार गरेको थाप्नु पाएको छैन। उहाँको भाइको कति पैसा भएको छ 20 रुपियाँ भन्दै गिलास टिपटाप गर्छ। समोसा तरकारी जुलबी कति मिठो आहा संसारमै नभएको मिठो आज खान पाइयो। सधैँ यस्तै भइरहनु नि साउजी पैसा लिने भ्याइन्छ कि भ्याइँदैन भ्याइन्छ भ्याइन्छ ओ भाइ कति पैसा भएको छ 4 वटा समोसा अरू 4 ठाउँमा जुलबी हिसाब गरी लिइराख्नु हामी पैसा तिरेर त्यहाँबाट निस्क्यौँ। अब हामीले किन्ने त खासै थिएन हामी बाटो लाग्यौँ केही ओर आइपुगेपछि म फिल्म हेरेर आउँछु तिमीहरू जाँदै गर्नु भन्दै दाजु फिल्म हलतिर लाग्नुभयो। एक दिन अचानक म पहाडतिर जानु पर्यो भन्दै साथी लिएर बुबा हिँड्न लाग्नुभयो। किन के पर्यो यस्तो अचानक हिँड्ने अहिले नै आमाले सोध्नुभयो। होइन एउटी केटी खोज्दै रहेछन् पहाडतिर छन् होला भनेर नि पहाडमा त पाइन्छ नि त्यही भएर कि क्या साइलालाई भन्दै बुबा र साथी घरबाट निस्कनु भयो। हामी केटाकेटीलाई भने घरमा कामधन्दा यताउता गर्दै दिन बित्थ्यो। हामी दाजुबहिनी आफ्नो स्कुल जान्थ्यौँ। परिवर्तन र परिस्थितिले हामीलाई निकै माथि पुर्याइसकेको थियो। हामी तामाको मुना जस्ता 101 भएर फस्टाउँदै गयौँ। कसैले हामीलाई केही भन्ने आँट गर्दैनथे। खुसीको लहर छाएको थियो हराभरा भए जस्तो लाग्थ्यो कहीँ केही कमी भयो जस्तो लाग्दैन थियो। भाउजू बाहिर जाँदा म पनि सँगै जाने गर्थेँ। भाउजूका दिदीबहिनीहरू भाइहरू सबै साथीहरू जस्तै लाग्थे। बुबा आमा त झन् आफ्नै जस्तो। हाम्रो घर एउटा सुन्दर बगैँचा जस्तो लाग्न थालेको थियो। तर यता अचानक दिन बिग्रेको हो वा दशा लागेको हो हावाहुरी हुन्डरी एकैचोटि बटारिएर आए जस्तै घरमा अनौठो रणाको मचियो। साथीलाई केटी खोज्न भनी पहाडतिर लाग्नुभएको बुबाले एक हप्तापछि घरमा मान्छे पठाउनु भएछ। घरमा आउनु अरे कि नआउनु अरे भन्दै किन र आफ्नो घरमा आउनु नआउने मान्छे पठाउनु के पर्ने भयो अनुमति लिनुपर्छ होइन होइन बाले केटी लिएर आउनुभएको रहेछ त्यसैले अन्कनाउँदै भन्यो। त्यो सुनेपछि एकाएक आमा पागल चाहिँ हुनुभयो रिसले भन्नुभयो त्यसो भए त लोकन्ती भएर आएको कि के घरमा चाहिँ म पस्न दिन्न कहाँ लगेर राख्नुपर्छ म जान्दिनँ जवाफ पायो जुरुक्क उठेर हिँड्यो। नाताका मामा रहेछन् पहाडका चम्लागाई आमाका मावली पर्दा रहेछन् जानेरै कन्या केटी बुढा मान्छेलाई अगाडि लगाएर पठाउने आमाबाबु पनि हुँदा रहेछन् के देखेर आएकी हो हामी यत्रा छोराछोरी भएको सबै थाहा भएको रहेछ जानी जानी सौतामाथि आउने धेरै रिस उठेर आयो कस्ती रहेछ भन्दै लाग्दै थियो। रात निकै परिसकेको थियो 8-9 बजेको हुनुपर्छ 5-6 जनाको हुल रहेछ। माइली माइली भन्दै बोलाउनु भयो। हामी जम्मै तल ओर्ल्यौँ ढोका खोलेर हेर्दा त मान्छे थुप्रै देखियो डर पनि लाग्यो रातिको कुरा छ मान्छे निकै देखिन्छ के हो जस्तो भयो। अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा झस्किन्छ जस्तै भयो घरमा त्यस्तै कोलाहल मचियो रुवाबासी भयो मलाई भने धेरै डर लाग्यो दाजु पनि हुनुहुन्न घरमा यस्तो आइलाग्यो अब के गर्ने होला हामी जम्मै डरले काम्न थाल्यौँ। आमा भने रुनु कराउनु चिच्याउनु एकैचोटि भयो के गर्नु के नगर्नु भयो बुबा भने सम्झाउन थाल्नुभयो। साथीलाई भनेर केटी खोज्न हिँडेको मान्छे आफै लिएर आउने बुबा भएर लाजिज्जत केही नलागेको जस्तो आइमाई हेर्छु छोटी छोटी छे लुगा लगाए कि पटुका फनफनी कसे कि मुन्टु घुम्टो नै छोप्ने गरी बेहुली भएर अघि नागेर आमा बन्न आए कि सानी आमा आमा भने यसलाई यहीँ मार्छु भन्दै ढोकाको अग्रो लिएर निस्कनु भयो। मैले भने आमालाई अगाडि जानै दिएन मैले छोड्दै छोडिनँ साडीमा झुन्डिरहेँ हाम्रो केही उपाय नै नचल्ने भयो आखिरमा कान्छी आमालाई भित्रै नै छोडे यति नै रहेछ 10 दुनियाँ झैझगडा किन गर्नु थियो जे जे भने पनि जे जे गरे पनि जहाँ पुऱ्याए पनि ल्याउनु नै रहेछ किन जेल र नेल गर्नु परेको थियो सबै कुरा सम्झे कतिखेर हो निदाई गइएछ बिहान उठेँ यताउता हेरेँ कहीँ देखिनँ आमालाई र सोधेँ खोइ आमा बिहानै उठेर जानुभयो कहाँ तल घरमा मैले चुपचाप खाना खाएँ नित्य काम गरेँ कोहीसँग बोल्नै मन लागेन नबोली स्कुल गएँ दिनभरि मनमा अनेक खालका कुरा आए त्यस आइमालाई कुदेर जाउँ काटिदिउँ जस्तो पनि लाग्ने कि चिथोरौँ जस्तो पनि लाग्ने के गरौँ त्यसको अनुहार हेऱ्यो कि के भएर आउने यो सब भएपछि पढ्न पनि मन लागेन खेल्न पनि मन लागेन दिनभरि त्यसै दिन बित्यो छुट्टी भयो सरासर घर गएँ खाजा ठिक्क रहेछ खाएँ मैले भने आमासँग जान्छु यहाँ बस्दिनँ यहाँ किन बस्नु मलाई कसैले नजा भन्ने आँट गरेनन् सबै लुगाफाटा झोलामा हालेँ म गएँ भन्दै निस्केँ मेरी आमाले कति दुःख गरेर रहरले बनाएको घर आज सौतालाई छोडिदिएर आफू निस्केर हिँड्नु पर्यो कस्तो दिन लागेको भन्नु यो मन कस्तो कठोर पारेर हिँड्न सक्नुभयो होला हामी छोराछोरी कसैले भनेको नमानिकन छोड्नुभयो यहीँ नै बसे पनि के नै हुन्थ्यो र अर्कैको ठाउँमा बस्नुभएको भए पनि त भइहाल्थ्यो नि।
कार्यक्रम श्रुति सम्वेकमा अहिले सुनेको वाचन सीता देवी पोखरेल सीताजीको उपन्यास म हिँडेको बाटोको हो। यसै उपन्यासको वाचनसँगै अब कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयूटीआई श्रुति @unn.com.np। हवस् त अर्को मंगलबार म हिँडेको बाटोको दोस्रो श्रृंखला वाचन लिएर आउने नै छौ। त्यसअघि शुक्रबारको श्रृंखलामा झमक घिमिरेको जीवन काँडा कि फूल वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री।